संसद गतिविधि,
संसद गतिविधि,
संसद गतिविधि।
नमस्कार, कार्यक्रम संसद गतिविधिमा हार्दिक स्वागत छ।
संघीय संसद सचिवालयको सहकार्यमा रेडियो नेपालबाट तयार पारेको यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:40 बजेदेखि 15 मिनट प्रसारण हुने गर्दछ।
संसद गतिविधि देशका विभिन्न स्थानमा रहेका 26 एफएम रिले स्टेशनका साथै हाम्रो वेबसाइट www.radionepal.gov.np र www.onlineradionepal.gov.np मा एकैसाथ संसारभर सुन्न सक्नुहुन्छ।
संसदीय काम कार्यवाहीको प्रभावकारिता र गुणस्तरीय कानून निर्माणका माध्यमले संसदलाई जनमुखी बनाउँदै संसदीय गतिविधिहरूलाई नागरिकसम्म पुर्याउन यो कार्यक्रम तयार पारिएको हो। आजको कार्यक्रममा संघीय संसद सचिवालय र समितिसँग सम्बन्धित केही जानकारी, राष्ट्रिय सभामा नवनिर्वाचित 19 सांसदहरूको कार्यकाल शुरू भएको विषयमा एक सामग्री र प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौं। कार्यक्रमको आरम्भ गर्दैछौ संघीय संसद सचिवालय र समितिसँग सम्बन्धित केही जानकारीबाट।
प्रतिनिधि सभाको यही फागुन 22 गतेको बैठकले महाभियोग सिफारिश समिति गठन गरेको छ। सो समितिमा नेपाली कांग्रेसबाट मीन बहादुर विश्वकर्मा र रामबहादुर विष्ट, नेकपा एमालेबाट विष्णु प्रसाद पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बा हाङफे र कृष्ण भक्त पोखरेल, नेकपा माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा रहनु भएको छ। यस्तै नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकबाल मिया र जनता समाजवादी पार्टीबाट प्रमोद शाह रहनु भएको छ। प्रतिनिधि सभाको बैठक अघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिश समिति गठन सम्बन्धमा छलफल भएको थियो। नेपालको संविधानको धारा 101 उपधारा 3 र 4 एवं प्रतिनिधि सभा नियमावली 2075 नियम 162 बमोजिम समिति गठनको प्रक्रिया अघि बढ़ेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 31 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा सभामुख सापकोटाले बलात्कार सम्बन्धी अभियोग मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकीको अनुसन्धानका क्रममा हिरासतमा पर्नुभएका नेकपा एमालेका सांसद मोहन बानियालाई यही फागुन 16 गतेदेखि निलम्बन गरिएको अवगत गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही फागुन 29 गते आइतबार दिउँसो 1 बजे बस्नेछ।
सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेतृत्वको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेट भएको छ। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा यही फागुन 25 गते भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्स बीच 73 वर्षदेखिको कूटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताउनुभयो। उहाँले COVID-19 विरूद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्स अन्तर्गतको सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो।
नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधि मण्डलले राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हासँग शिष्टाचार भेट गरेको छ। सिंहदरबार स्थित अध्यक्ष तिमिल सिन्हाको कार्यकक्षमा बुधबार फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको हो। भेटका क्रममा अध्यक्ष तिमिल सिन्हाले 73 वर्ष लामो नेपाल फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। त्यसैगरी फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष रियोटनले नेपाल भ्रमणका क्रममा गरेको आतिथ्यता र सम्मानप्रति आभार व्यक्त गर्नुभयो।
सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय र सदा स्मरणीय रहेको बताउनु भएको छ। 112 अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सम्पूर्ण दिदी बहिनीहरूमा शुभकामना दिनुहुँदै सभामुख सापकोटाले राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र समतामूलक सहभागिताको हक नेपाली महिलाको बलिदान र कठिन संघर्षको प्रतिफल भएको उल्लेख गर्नुभयो।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले लैंगिक समता र समानताका लागि समाजका सबै वर्ग तथा समुदायको समान सहभागिता र योगदान आवश्यक हुने बताउनु भएको छ। 112 अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना दिनुहुँदै अध्यक्ष तिमिल सिन्हाले विगतमा भएका आन्दोलन र संघर्षबाट वर्तमान संविधानमा महिला अधिकारका विषयलाई समेट्न सम्भव भएको उल्लेख गर्नुभएको छ।
अर्थ समितिको यही फागुन 23 गते बसेको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हालसम्म भए गरेका काम कारवाहीका सम्बन्धमा छलफल भएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि सम्बन्धमा वाणिज्य सचिव र नेपाल आयल निगमसँग छलफल भएको छ।
सार्वजनिक लेखा समितिको यही फागुन 21 गते बसेको बैठकले समितिको वार्षिक प्रतिवेदन 2078 संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ।
शिक्षा तथा स्वास्थ्य समितिको यही फागुन 23 गते बसेको बैठकले विराटनगरको नोबेल मेडिकल कलेजका विद्यार्थीहरूको होस्टेल अनिवार्य र थप शुल्क लिएको सम्बन्धी विवादका विषयमा 7 दिनभित्र होस्टेल बस्न अनिवार्य नगर्न र अतिरिक्त शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको छ।
राष्ट्रिय सभामा नवनिर्वाचित 19 जना सांसदहरूको कार्यकाल यही फागुन 21 गतेबाट शुरू भएको छ। कार्यक्रम संसद गतिविधिमा अब प्रस्तुत गर्दैछौ 19 जना सांसदहरूको क्षेत्रगत प्रतिनिधित्वको बारेमा तयार पारेको एक सामग्री।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले राष्ट्रिय सभाका नवनिर्वाचित 19 सांसदलाई यही फागुन 21 गते पद तथा गोपनीयताको शपथ दिलाउनु भएको छ। नवनिर्वाचित सदस्यहरूले सभा तथा संसदीय समितिमा भाग लिनु अघि संघीय कानून अनुरूप शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ। 6 वर्ष कार्यकालका लागि निर्वाचित सदस्यलाई अध्यक्ष तिमिल सिन्हाले संघीय संसदको प्रतीक चिन्ह लोगो प्रदान गर्नुभएको छ। पहिलो पटकका लागि गोला प्रणाली मार्फत 4 वर्ष कार्यकाल कायम भएका राष्ट्रिय सभाका सदस्यहरूको अवधि सकिएर रिक्त भएको स्थानमा राष्ट्रिय सभाका लागि 19 जना सदस्यहरू गत माघ 12 गते निर्वाचित हुनुभएको थियो। राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यहरूको क्षेत्रगत व्यवस्था भए अनुसार सोही रिक्त स्थानमा सदस्यहरूको पूर्ति भएको छ। रिक्त स्थान र त्यसको क्षेत्रगत प्रतिनिधित्वका बारेमा जानकारी दिनुहुँदै संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डे,
2 वर्षमा 20 जना जुन मान्य सदस्यज्यूहरूको पदावधि सकिन्छ, क्याटेगोरी फरक नपर्ने गरी चाहिँ गोला प्रथाको व्यवस्था गरिएको थियो। 2 वर्ष 4 वर्ष र 6 वर्ष कार्यकालको लागि यो राष्ट्रिय सभाको पहिलो निर्वाचनबाट छनौट हुनुभएका मान्य सदस्यज्यूहरूको गोला प्रथाबाट समय अवधि निर्धारण गरिएको थियो। तत्कालीन अवस्थामा 4 वर्ष कार्यकाल पूरा गर्ने गरी गोला प्रथामा जो निर्वाचित हुनुभयो, गोला प्रथाको आधारमा हेर्दाखेरि महिला 7 जना, अन्य 7 जना, अपाङ्गता तथा अल्पसंख्यक 2 जना र दलितको 3 जनाको चाहिँ खाली भएको हो। त्यही अनुसार सबै किसिमको क्याटेगोरीको चाहिँ निश्चित प्रतिशतको संख्या 4 वर्षमा खाली भएको थियो। त्यही अनुसार निर्वाचित भएर उहाँहरू चाहिँ अहिले आइसक्नु भएको छ। त्यही अनुसार अहिले 19 जना मान्य सदस्यज्यूहरूको चाहिँ शपथ ग्रहण कार्यक्रम पनि सकिएर उहाँहरू अहिले पदमा बहाली भइसक्नु भएको छ। 1 जना सरकारको सिफारिसमा राष्ट्रपतिजीबाट मनोनित हुने सदस्य चाहिँ बाँकी रहेको अवस्था छ।
नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यहरूको क्षेत्रगत प्रतिनिधित्वसँगै दलगत प्रतिनिधित्व पनि हुने गर्दछ। नवनिर्वाचित सांसदहरूको दलगत प्रतिनिधित्व कस्तो रहेको छ त? फेरि संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर पाण्डे,
छनौट हुने क्रममा चाहिँ यो समानुपातिक समावेशी विभिन्न क्षेत्रबाट चाहिँ राष्ट्रिय सभामा प्रतिनिधित्व हुने व्यवस्था संविधानले गरेको अनुसार चाहिँ अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिको समूहबाट एक थरी आउनुहुन्छ भने, अर्को महिला क्याटेगोरीबाट आउनुहुन्छ, त्यसै गरी दलित क्याटेगोरी र अन्य भन्ने शीर्षक छ। त्यो अन्यभित्र चाहिँ विभिन्न खालको भौगोलिक क्षेत्रहरू पर्ने हुन्छ। दलीय प्रतिनिधित्वको कुरा गर्नुहुन्छ भने चाहिँ नेकपा एमालेको तर्फबाट 1 जना प्रदेश 1 निर्वाचित हुनुभएको छ भने नेपाली कांग्रेसबाट 6 जना निर्वाचित हुनुभएको छ। त्यसै गरी नेकपा माओवादी केन्द्रबाट 5 जना र नेकपा एकीकृत समाजवादीबाट 5 जना हुनुहुन्छ भने राष्ट्रिय जनमोर्चाको तर्फबाट 1 जना चाहिँ निर्वाचित हुनुभएको छ। सामान्यतया हेर्दाखेरि चाहिँ यो क्याटेगोरीहरू चाहिँ यो संविधानले व्यवस्था गरेको राष्ट्रिय सभाको निर्वाचन प्रणाली अन्तर्गतको क्याटेगोरी हो। त्यही अनुसार उहाँहरू आफ्नो आफ्नो समूहबाट निर्वाचित भएर राष्ट्रिय सभाको 6 वर्ष कार्यकालको लागि चाहिँ अहिले पद बहाली भएर काम शुरू गर्नुभएको छ।
फागुन 21 गते नै संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया सम्बन्धी जानकारीमूलक कार्यक्रम समेत राखेको थियो।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको यही फागुन 20 गते बसेको बैठकले समितिको 21 वार्षिक प्रतिवेदन 2078 पारित गरेको छ। समितिको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश हुनेछ। प्रतिवेदनमा सार्वजनिक लेखा समितिले विभिन्न समयमा गरेका निर्णय तथा निर्देशनहरू, महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औंलाएका बेरुजीका सम्बन्धमा छलफल गरिदिएका राय, सुझाव र निर्देशनहरू समेटिएका छन्। समितिले चालू आर्थिक वर्षमा 9 बेरुजु फर्च्योट उपसमिति गठन गरी विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा सार्वजनिक संस्थाहरूको आर्थिक वर्ष 2075-76 सम्मका बेरुजी उप्पर छलफल गरी दिएको राय, सुझाव र निर्देशनहरू प्रतिवेदनमा समावेश गरिएको छ। सार्वजनिक लेखा समितिको 21 प्रतिवेदनमा राष्ट्रिय गौरवका आयोजना र ठूला पूर्वाधार विकासका आयोजनाहरूको कार्यान्वयनमा तीव्रता दिई, पूँजीगत खर्च वृद्धि गर्न कार्ययोजना बनाई कार्य गर्न दिएको निर्देशन पनि समेटिएको छ। समितिले पारित गरेको पछिल्लो वार्षिक प्रतिवेदनमा समेटिएका विषय र समितिका मुख्य कार्यहरू के हुन् भने सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहलाई हामीले सोधेका छौं।
पार्लियामेन्टको एउटा अंग हो नै यो त समिति हो। पार्लियामेन्टको दुईटा काम, पहिलो काम हो ऐन कानून संविधान बनाउने हो, दोस्रो काम हो बजेट बनाउने। विभिन्न मन्त्रालयको अन्तर्गतको विभिन्न लाइन मिनिस्ट्रीबाट आफ्नो खर्च, आमदानी खर्चको जो हुन्छ त्योहरू आउँछ, त्यो अर्थ मन्त्रालयले पार्लियामेन्टमा पेश गर्छ, त्यो बजेटलाई पार्लियामेन्टले पास गर्छ। त्यो बजेट पास गरिसकेपछि त्यो पार्लियामेन्टले बनाएको ऐन कानून बमोजिम छ कि छैन र संविधान बमोजिम छ कि छैन भन्ने पार्लियामेन्ट नै हेर्छ। संसदमा एउटा समिति बन्छ जसलाई हामी सार्वजनिक लेखा समिति भन्छौँ। यसमा सरकारले आफैले बनाएको बजेट र आफ्ना मान्छे मार्फत हेराउँदाखेरि निष्पक्ष हुन्छ कि हुँदैन भन्ने कुरा एउटा प्रश्न उठ्छ। त्यसमा के हुन्छ भने अनि यसको सभापति प्रतिपक्षीहरूलाई राख्ने, प्रतिपक्षीहरूका पार्टीकालाई सभापति राख्ने, अरू मेम्बरहरू समानुपातिक रूपमा राख्ने चलन छ होइन। त्यसकारण जुन सरकारले ल्याएको बजेट जो पार्लियामेन्टले पास गर्छ र पार्लियामेन्टले बनाएको ऐन कानून संविधान बमोजिम छ कि छैन भनेर यो समितिमा छलफल हुन्छ। यो समितिमा कसरी छलफल हुन्छ भन्दाखेरि सरकारको लेखा परीक्षण महालेखा परीक्षकले गर्छ, सबै विभाग, मन्त्रालय, अदालत देखि लिएर तपाईँको संविधानिक निकायमा महालेखा परीक्षकले अडिट गर्छ। अडिट गर्दाखेरि उसले के गर्छ भने होइन यो म बेरुजु छ, हाम्रो ऐन कानून विपरीत छ, यिनीहरूले कागज पत्र पेश गर्न सकेन भनेर एउटा वार्षिक प्रतिवेदन बनाउँछ। वार्षिक प्रतिवेदन महालेखा परीक्षकले राष्ट्रपतिलाई बुझाउँछ, राष्ट्रपतिले प्रधानमन्त्रीलाई, प्रधानमन्त्रीले पार्लियामेन्टमा पेश गर्नुहुन्छ र त्यो प्रतिवेदन यहाँ लेखा समितिमा आउँछ पार्लियामेन्ट मार्फत। त्यो खर्च गर्ने मन्त्रालय लाइन मिनिस्ट्री जस्तो मानिलियो अर्थ मन्त्रालय छ या भौतिक आवास छ भने त्यसको कति बेरुजु त्यो मन्त्रालयका सबैलाई बोलाउँछौं र महालेखा परीक्षकको मान्छेहरू बोलाउँछौं। त्यो हेर्ने सचिव हुनुहुन्छ, सहसचिवदेखि लिएर त्यो उहाँहरूलाई बोलाउँछौं र हाम्रो यहाँ छलफल हुन्छ र हामीले दुइटैलाई भन्छौं यो हाम्रो व्यवस्था यस्तो छ र तपाईँहरूले के कारणले बेरुजु ल्याउनु भयो भनेर उहाँहरूलाई हामी प्रश्न गर्छौं। त्यो प्रश्नमा उहाँहरूले जवाब दिनुहुन्छ, यो कारणले गर्दा यो कानून विपरीत छ भनेर उहाँहरूले जवाब दिनुहुन्छ र मन्त्रालयले के गर्छ भने हामीले ऐन कानून बमोजिम गरेका छौं, यो ऐन अनुसार यस्तो छ, हाम्रो यो नियमावली अनुसार यस्तो छ भनेर त्यो मन्त्रालयले त्यहाँ जवाब दिन्छन्। त्यसकारण हामी दुईटीको छलफलबाट हामीहरू पार्लियामेन्टका मेम्बरहरूले हेर्छौं र के ठिक हो त, वास्तवमा के ठिक छ त त्यही निर्णय गर्छौं। यी सबै छलफल भइसकेपछि सबै मन्त्रालय, अदालत या नियोगहरू, दूतावास या तपाईँको संविधान निकायको छलफल भइसकेपछि हामी समितिले प्रतिवेदन बनाउँछ र त्यो प्रतिवेदन हामीहरूले यहाँ पास गरेर समितिले पार्लियामेन्टमा पेश गर्छौं र पार्लियामेन्टले स्वीकृति दिए त्यो अन्तिम हुन्छ। हामी कहाँ मात्रै होइन, संसारभरि सार्वजनिक लेखा छ जसलाई पब्लिक एकाउन्ट कमिटी भन्छौं, यसको काम यही हो। त्यसबाहेक अन्य कुराहरूमा केही सार्वजनिक सरोकारका विषयका छन्, कहीँमा गलत हुँदैछ, नियम कानून विपरीत गलत हुँदैछ, हाम्रो आर्थिक हानि नोक्सानी हुँदैछ या कुनै सरकारी सम्पत्तिको दुरूपयोग हुँदैछ या सरकारी सम्पत्तिको हानि नोक्सानी हुँदैछ भन्ने कहीँबाट हामीलाई उजुरी आयो या सामाजिक सञ्जाल पत्र पत्रिका मार्फत आयो या अन्य कुनै नागरिक समाजहरूले कुरा उठाए भने त्यसमा पनि हामी छलफल गरेर सम्बन्धित ठाउँलाई निर्देशन दिन्छौं। यही नै हाम्रो सार्वजनिक लेखा समितिको काम हो।
बेरुजुको दर बढ्दो क्रममा नै देखिन्छ, भनेपछि यो बेरुजुलाई कम गर्न, बेरुजु नियन्त्रण गर्न चाहिँ यहाँहरूले के कस्तो सुझावहरू, के कस्तो निर्देशनहरू दिनुभएको छ?
बेरुजु भन्ने कुरा सबै गैरकानूनी हो भन्ने हुँदैन। कुनै अफिसको लागि सामान किन्नु भएको छ तर तपाईँले अडिट गर्ने बेला कागज पत्रहरू कहीँ राम्ररी पेश गर्न सक्नु भएन भने उसले बेरुजु लेखिदिन्छ, तर सामान त छ नि त, किनेको छ त। त्यस्तो पनि बेरुजु हुन्छ, या त हिनामिना गरेको या गलत गरेको या भ्रष्टाचार गरेको पनि बेरुजु हुन्छ। त्यसकारण सबै बेरुजु अनियमितता हुँदैन, सबै बेरुजु भ्रष्टाचार हुँदैन, सबै बेरुजु त्यस्तो हुँदैन। त्यो हामीहरूले यहीँ छलफल गरेर त्यसलाई टुङ्ग्याउँछौ। त्यसकारण बेरुजु बढ्छ, तर बेरुजु भएर हामीले पोहोर साल नै 2 खर्बको जान्छौं, टुङ्ग्याएका थियौं। हस्ताल यहाँ छलफल गरेर टुङ्गिन्छ। यहाँ लामो किन भयो भने संविधान बनाउने बेला संविधान सभामा 4 वर्ष जति बेरुजुमा छलफल भएन, त्यसकारण गर्दाखेरि अलि त्यो लामो देखिएको, तर अहिले यो कम हुँदै गएको छ र त्यसमा छलफल भइरहेछ।
समितिले दिएका निर्देशनहरू कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ?
ऐन कानून बमोजिम दिएको निर्देशन, देशलाई हानि नोक्सान हुने, राष्ट्रलाई हानि नोक्सानी हुने निर्देशन, सम्पत्ति दुरूपयोग हुने, भ्रष्टाचार भएको छ भने त्यस्तो निर्देशन त कारण हुन्छन्, भएकै छन्। हाम्रो निर्देशनहरू भन्ने कुराहरूमा अब यसमा त पहिलो त बेरुजुकै निर्देशन हो। हाम्रो निर्देशनमा 95% कार्यान्वयन हुन्छ।
सभापतिज्यू, समितिले वार्षिक प्रतिवेदन पनि पारित गरेको छ, यो वार्षिक प्रतिवेदनमा चाहिँ मुख्य रूपले के कुराहरू समेटिएको छ, के सुझाव दिनुभएको छ?
बेरुजुको कुराहरू आयो, कोही असुल नै पर्ने होला कोही नपर्ने होला, होइन, त्यो हामीले छलफल गर्छौँ। हामीले पार्लियामेन्टमा पेश नगरेसम्म अन्तिम त हुँदैन, त्यो बेरुजु रहिरहन्छ। हामीले यहाँ पास गर्यौँ पार्लियामेन्ट, यहाँ पास गरेर पार्लियामेन्ट राख्यौँ भने त्यो बेरुजु जान्छ, त्यहाँबाट किताबबाट जान्छ, अन्यथा जाँदैन। त्यसकारण वार्षिक प्रतिवेदनहरूमा यिनै हुन्छन्। यसका अलावा हामीले कुनै निर्देशन दिएका छौँ, त्यसमा के छ स्थिति, कति कारण भएका छन्, के भएका छैनन्, त्यो हुन्छ त्यसमा। त्यसकारण वार्षिक प्रतिवेदन भनेको महत्वपूर्ण चिज हो। हाम्रो चाहिँ वार्षिक प्रतिवेदन हामीले लेखेका कुराहरू धेरै ठेक्कापट्टाका कुरा होलान्, ट्याक्सका कुराहरू होलान्, धेरै कर्मचारीका वृत्ति विकास कुराहरू होलान्, निर्वाचनमा खर्च भएका कुराहरू होलान्, अदालतका कुराहरू होलान्, तिनै सबै चिजहरू हुन्छन् त्यसमा। त्यसले गर्दाखेरि त्यो हाम्रो प्रतिवेदन पेश भएपछि त्यो लागू हुन्छ र त्यो कार्यान्वयनमा जान्छ र त्यसकारण त्यो महत्वपूर्ण हुन्छ। त्यो
उहाँ हुनुहुन्थ्यो सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह।
हवस् त श्रोता, कार्यक्रम संसद गतिविधि आजलाई यति नै। अर्को हप्ताको शुक्रबार बिहान 7:40 बजे विविध विषयका साथ उपस्थित हुने नै छौ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी साथीहरू चन्दा विष्ट र अर्जुन श्रेष्ठसँगै म अच्युत अरियाललाई पनि विदा दिनुहोस्। नमस्कार।